खुदावंद की ताजीम हो। और ये हर एक ईमानदार के लिए बहुत ही जरूरी है कि वो रब खुदावंद बादशाह की सना प्रस्तश हम्द सना की कुर्बानियां उसके हजूर गुजराने। जैसे मैंने आपको पहले सिखाया कल कि हमने देखा कि खुदा किस तरह हैरत अंगेज तरीके से ईमानदारों पर तवज्जो करता है और प्रस्तश जो कि बहुत खूबसूरत हिस्सा है ईमानदार की जिंदगी का जो खुदा के हजूर गुजराना जाता है। और अब्रानियों का मुसन्नफ इसे इस तरह कहता है, जब हम देखते हैं अब्रानियों 13वां बाप उसकी 15वीं आयत में, पस हम यानी कि हर एक ईमानदार जो शाही काहिन है उसके वसीला से यानी यसु मसीह के वसीला से हम्द की कुर्बानियां यानी उन होंठों का फल जो उसके नाम का इकरार करते हैं, यानी कि हम्द की कुर्बानियां उसमें गीत रूहानी गजलें जबूर खुदावंद के हजूर फल के तौर पर गुजारना चाहिए, जो खुदावंद के लिए कहता है कि उसके नाम का इकरार करते हैं, खुदा के लिए हर वक्त चढ़ाया करो। ये बहुत खूबसूरत बात है ईमानदारों की जिंदगी में, और ये जरूर है कि अपने खुदावंद जिंदा खुदा के हजूर प्रस्तश के फूलों की माला उसके हजूर अपने गीतों की कुर्बानी चढ़ाएं ताकि उस खुशबू से वो लुत्फ अंदोज हो और अपने लोगों पर अपना आसमान और बरकत वाला हाथ कसरत से बढ़ाए। इससे पहले कि हम खुदावंद की हजूरी में झुकें, हमारे मामूल के मुताबिक जैसा कि इब्रानियों 4वां बाप उसकी 12वीं आयत में लिखा है, क्योंकि खुदा का कलाम जिंदा और मौसर, यानी कि यसु मसीह जो खुदा का कलाम जिंदा और मौसर है और हर एक दोधारी तलवार से ज्यादा तेज है, जो जान और रूह और बन बन और गुदे गुदे को जुदा करके गुजर जाता है और दिल के ख्यालों और इरादों को जांचता है। आपको पता है कि बाइबल मुकद्दस कहती है कि इंसान जाहरी सूरत पर शक्ल कर नजर करता है लेकिन खुदा दिलों पर नजर करता है, इसलिए खुदा आपके दिलों और ख्यालों से बाखूब वाकिफ है। इसीलिए पालूस रसूल 2 तिमोथियस 3:16-17 में कहता है, हर एक सहीफा जो खुदा के अलहाम से है, यानी के अलहाम के लिए जो यूनानी लफ्ज का मतलब हम निकालते हैं खुदा की सांस, खुदा का दम, वो जिंदगी का दम यानी के यसु मसीह जो खुदा का अलहाम है, इसीलिए हमें दिया गया है कि तालीम और अल्जाम और असलाह और रासबाजी में तरबियत करने के लिए क्या हो, हमारे लिए फायदा मंद हो, ताकि हर एक ईमानदार कामल बने यानी के रूल कुद्दस की मामूरी में मामूर जिंदगी बसर करे और हर एक नेक काम के लिए बिल्कुल तैयार यानी के अल्लाह ही कुदरत में की हुई उस खिदमत के लिए तैयार हो जाएं। इससे पहले कि हम खुदावंद के कलाम में से आज की उन सच्चाइयों को सीखना शुरू करें, आए खामोशी में अपने अपने दिल की हालत का जायजा लें। खुदा का कलाम जिंदा यानी कि आपके दिल से वाकिफ है, किसी तरह का फिक्र सोच कमी कमजोरी है तो खुदावंद को अपना बोझ दें, आए खुदावंद के हुजूर झुकें। कादर मुतलक खुदा तेरा शुक्र करते हैं, तेरे हम्द करते हैं, तेरे हुजूर अपनी प्रस्तुति की कुर्बानियां चढ़ाते हैं जो तुझे खुदावंद खुदा खुश करती हैं। और खुदा बाप उस कुदरत के लिए जो तूने रूहुल कुद्दस की कुदरत हमें बख्शी है कि उसकी मामूरी में तेरी प्रस्तुति करें, आज जो कुछ हमारे लिए तूने ठहराया है आज खुदावंद खुदा हम सीखने वाले बने और अपनी हिकमत और दनाई दे, यसु मसीह के नाम में ये दुआ मांगते हैं, आमीन। सो मेरे साथ निकालें पुराने अहदनामों में से रूत की किताब उसका 3वां बाप उसकी 3 आयत पर, जो कुछ हम सीख रहे हैं आज फिर उस हिस्सा में से चंद एक सच्चाइयों को सीखेंगे, फिर हम अगले हिस्सा में जाएंगे कि अपनी पोशाक पहन। जैसा कि कल मैंने आपको सिखाया कि खुदा ने बनीनू इंसान को अपनी शक्लो सूरत पर पैदा किया और बनीनू इंसान में पांच कुदरती खसूसियात या जिसे कहते हैं सलाहियात कुवतें पाई जाती हैं, और वो कुवतें इस तरह की हैं जिसे हम कहते हैं छूने का एहसास, चखने का एहसास, देखने का एहसास, सुनने का एहसास और सूंघने का एहसास। ये खसूसियात कुदरती खसूसियात है जो हर एक बनीनू इंसान में पाई जाती हैं। छूने से मुराद के हम किसी चीज को जब छूते हैं तो अंदाजा लगाते हैं कि वो क्या है, और चखने से यानी कि किसी चीज का जायका चखना, मजा लेना या खाना खाने से हम उस चीज के मयार को मालूम करते हैं कि वो कैसी बनी है। और तीसरी बात देखने की, हम देख सकते हैं दूर तक और उसका क्या कर सकते हैं, हिसाब कर सकते हैं कि वहां पर क्या है, बस है, रिश्का है, और ये क्या है बनीनू इंसान में खासियत पाई जाती है। और उसके बाद सुनने की खासियत जो कि आप अब सुन रहे हैं, और फिर सूंघने की, और जैसे आप प्रस्तुत कर रहे हैं और प्रस्तुत कर रहे थे, खुदा बाप आपको सुन रहा था, वो आपको देख रहा था, वो आपके प्रस्तुति के गीतों से लुत्फ अंदोज हो रहा था, वो आपकी प्रस्तुति की कुर्बानी की खुशबू को लेकर हैरतअंगेज तरीके से खुश हो रहा था। आज हम देखेंगे ये पिछले हिस्सा में जो हमने कल कलामे खुदा में से सीखा, ये पांच बातें हमने देखी, और हमने देखा कि खुशबू खुदावंद खुदा को बे इंतहा खुश करती हैं। और उसके लिए हमने देखा था पदेश की किताब उसका आठवां बाप 20वीं और 21वीं आयत में कि जब नूह कश्ती से बाहर आया अपने खानदान के साथ, सबसे पहली बात उसने ये की कि जिंदा खुदा को खुश करने के लिए उसने कुछ चुपाओं और परिंदों को लिया और मजबा पर उनको जलाया, और उसकी उस कुर्बानी की खुशबू खुदा ने ली और खुदा खुश हुआ, और उसका जो गजब और उसका जो कहर था वो ठंडा हुआ। और बाइबल मुकद्दस में हमने देखा यही वो वह जरिया है जो खुदा को खुश करता है और खुदा को, खुदा की तवज्जो को या दिलचस्पी को हम हासिल कर सकते हैं, ये है खुशबू। और इसे हमने देखा सा रूहानी तौर पर ये रूहुल कुद्दस की मामूरी है। आप जो ईमानदार हैं, ईमानदार से मुराद ये नहीं कि आपने कोई नेक काम किया है या आप कोई अच्छा चाल चलन रखते हैं, ईमानदार से मुराद के आप यीशु मसीह पर ईमान लाए हैं और उसकी रास्तबाजी आपके नाम कर दी गई है। आपके नाम यीशु मसीह का नाम, जब नाम आपके साथ लिखा जाता है तो इसकी सादा सी जो मिसाल और मंजर ये है कि आप मसीह की रास्तबाजी में शामिल हैं। इसीलिए बाइबल मुकद्दस हमें ईमानदारों का नाम देती है, यानी कि मसीह के उस कुदरत और रास्तबाजी के बायस। सो हम यहां पर आज देखेंगे रूत 3 बाप में के खुशबू लगाना, खुशबू लगाना हम और गहरे तौर पर देखेंगे। जैसे मैंने आपको कल बताया कि सच्चे प्रस्तार बाप की प्रस्तुति रू और सच्चाई से करते हैं, और मैंने आपके लिए पहले पढ़ा अबरानियों 13वां बाप उसकी 15वीं आयत में, हर वक्त उसके हजूर हम्द की कुर्बानियां चढ़ाया करो, यानी के गीत, गजल और खासकर हम्द की कुर्बानी तब ही उसके हजूर मकबूल ठहरेगी जब वो मसीह में और जिंदा कुर्बानी है और उसकी खुशबू خدا باپ کو خوش کرے گی اور وہ آپ کی طرف متوجہ ہوگا، اور اس کا سادہ سا مطلب ہے روح القدس کی معموری۔ آج ہم دیکھیں گے کہ روح القدس کی معموری سے جو پھل پیدا ہوتا ہے اس کا نتیجہ کیا ہے۔ روح القدس کی معموری سے جو پھل پیدا ہوتا ہے اس کا نتیجہ کیا ہے، آج ہم اس بات پر سیکھیں گے۔ سو دنیا کے تمام حصوں میں خوشبو لگانا، یہ ہر ایک قبیلے نسل میں پایا جاتا ہے خوشبو لگانا، اور خوشبو لگانے کا مطلب ہے اپنے آپ کو خوش کرنا اور پھر کسی دوسرے کی توجہ کو حاصل کرنا، کسی دوسرے کے لیے سجنا سورنا۔ آج ہم دیکھیں گے، اور جیسے آپ نے سیکھا کہ روت یہاں پر اپنے ہونے والے دلہے بوئز کو ملنے کے لیے جا رہی ہے، سو اس کی ساس نے کہا سو تو نہا دھو کر خوشبو لگا۔ آج ہم اس پر سیکھیں گے، سو میرے ساتھ نکالیں نیا عہد نامہ، یوحنا کی انجیل، یوحنا رسول کی انجیل اس کا 4 باب۔ یہاں پر آج ہم دیکھیں گے کہ حمد کی قربانی یعنی کہ پرستش در حقیقت کیا ہے، اس کا صحیح مقصد کیا ہے، اور ہم کس طرح صحیح طور پر خدا کی پرستش کر سکتے ہیں، اور یہ ہم دیکھیں گے بائبل مقدس کے آئینہ میں۔ سو میرے ساتھ نکالیں یوحنا کی انجیل اس کا 4 باب، اور میں آپ کے لیے پڑھوں گا 19 آیت سے، اور یہاں پر لکھا ہے عورت نے اس سے کہا، عورت سے مراد یہ بات ہو رہی ہے سامری عورت، جب یسوع مسیح وہاں پر یعقوب کے کنویں پر بیٹھا ہوا تھا تو وہاں پر سامری عورت آئی۔ سو یہاں پر جو بات چیت چل رہی ہے، اس عورت نے کہا اے خداوند مجھے معلوم ہے کہ تو نبی ہے، ہمارے باپ دادا نے اس پہاڑ پر پرستش کی اور تم کہتے ہو وہ جگہ جہاں پرستش کرنا چاہیے یروشلم میں ہے۔ یسو نے جواب میں اس سے کہا اے عورت میری بات کا یقین کر، وہ وقت آتا ہے کہ تم نہ تو اس پہاڑ پر باپ کی پرستش کرو گے اور نہ یروشلم میں۔ اس سے پہلے کہ ہم آگے چلیں میں آپ کو بتانا چاہتا ہوں کہ یہاں پر کیا بات چیت چل رہی ہے۔ یہ جو سامری عورت تھی، اس کی بات جو یسوع مسیح سے ہوئی، تو اس نے کیا کیا، وہ اپنی سوچ کو اور اپنے نظریات کو جو اس نے سیکھا اسے یسوع مسیح کو بتانے لگی کہ ہمارے باپ دادا صدیوں سے یہاں پر اس پہاڑ پر پرستش کرتے ہوئے نظر آ رہے ہیں، پرستش کر رہے ہیں، اور تو کہتا ہے کہ یروشلم میں پرستش کرنا چاہیے۔ لیکن یہاں پر یسوع مسیح کا یہ مطلب ہرگز نہیں۔ یہاں پر جس پہاڑ کی بات ہو رہی ہے، جب ہم کلام خدا کی تحقیق کرتے ہیں، پیچھے جاتے ہیں پرانے عہد نامہ میں، تو یہ پہاڑ جس کا نام ہے کوہ گرزین، یہ پہاڑ برکت کا پہاڑ تھا اس وقت۔ تمام ایماندار جو پرانے عہد نامہ میں دیکھتے ہیں، مختلف ناموں سے اور مختلف جگہ پر دیکھتے ہیں کہ وہ اس مختلف علاقوں سے آتے ہوئے اس پہاڑ پر باپ کی پرستش کیا کرتے تھے، اور اس کا حوالہ ہمیں بڑے واضح طور پر ملتا ہے استثنا 11 باب اس کی 29 آیت میں۔ استثنا اس کا 11 باب اس کی 29 آیت میں یوں لکھا ہے اور جب خداوند تیرا خدا تجھ کو اس ملک میں جس پر قبضہ کرنے کو تو جا رہا ہے وہاں پہنچے تو تو کوہ گرزین پر سے برکت اور کوہ ابالیکس سے لعنت سنانا۔ یہاں پر دو پہاڑوں کی بات ہو رہی ہے، اور یہ عورت یہاں پر کوہ گرزین جو کہ برکت کا پہاڑ ہے اس پر بات اس کے بارے میں بات کر رہی ہے۔ لیکن آج ہم دیکھیں گے کہ یسوع مسیح اسے کیا بتا رہا ہے۔ سو 22 آیت میں چلیں، 22 آیت کہتی ہے یسوع مسیح نے اسے کہا کہ 21वीं आयत के दूसरे हाथ में, वो वक्त आता है कि तुम ना तो इस पहाड़ पर बाप की प्रस्तुति करोगे ना यरूशलम में। यीशु मसीह ने उसे बड़े वाजिया तौर पर कह दिया कि जो तू सोच रही है वो सच नहीं है। अब जो मैं तुझे बताने को जा रहा हूं उस पर गौर कर। और यीशु मसीह ने 22वीं आयत में कहा, तुम जिसे नहीं जानते उसकी प्रस्तुति करते हो। हम जिसे जानते हैं उसकी प्रस्तुति करते हैं क्योंकि निजात यहूदियों में से है। यहां पर यीशु मसीह उसे छुटकारे के बारे में, कफारे के बारे में, मखलसी के बारे में बता रहा है कि जो तेरी मखलसी है वो तेरे सामने खड़ी हुई है और वो तुझे बता रहा है कि इस वक्त क्या बात चल रही है। सो 23वीं आयत में यीशु मसीह कहता है, मगर वो वक्त आता है बल्कि अब ही है। यहां पर यीशु मसीह उस हकीकत के बारे में बात कर रहा है जो कि आप ईमानदार जिनको मसीह का बदन यानी कि कलीसिया कहा गया है। यीशु मसीह यहां पर कहता है कि वो वक्त आता है। ये वक्त यानी कि यीशु मसीह सलीब पर जान देगा और उसके हवारी यानी कि उसके बाद उसका बदन जो कि कलीसिया के नाम पर नाम से ठहराएगा, बल्कि अब ही है कि सच्चे प्रस्तार बाप की प्रस्तुति रू और सच्चाई से करेंगे क्योंकि बाप अपने लिए ऐसे ही प्रस्तार ढूंढता है। यहां पर हम देखते हैं कि सच्ची प्रस्तुति यानी कि हमद की कुर्बानी तब ही खुदा को खुदा की तवज्जो को हम हासिल कर सकते हैं, खुदा की या मोहब्बत को या खुदा को खुश कर सकती है, जब सच्चे प्रस्तार बाप की प्रस्तुति रू और सच्चाई से करेंगे। आज हम देखेंगे कि सच्ची प्रस्तुति दर हकीकत क्या है और बाइबल मुकद्दस इसके बारे में क्या हमें सिखाती है। और हम देखेंगे यहां पर जो पहली बात हो रही है, सच्चे प्रस्तार यानी कि मसीही ईमानदारों की तरफ इशारा है। बाप की प्रस्तुति यानी कि खुदा बाप की प्रस्तुति का मतलब उसे इज्जत देना, ताजीम देना, उसकी खिदमत करना, इबादत करना, उसका एहतराम करना। ये यहां पर हम अल्फाज देखते हैं कि बाप की प्रस्तुति यानी कि बड़ी अकीदत के साथ उसके हजूर खाकसार होना और उसे मुकद्दस जानकर उसे अपना सब कुछ जानते हुए खाकसारी में उसके हजूर जिंदगी गुजारना। सो यहां पर खुदावन यीशु मसीह कहता है कि ईमानदारों को जरूर है कि बाप की प्रस्तुति यानी कि उसकी अकीदत, उसकी खिदमत, उसकी इबादत किस बुनियाद पर करें, रू और सच्चाई से। रू और सच्चाई से, जब हम लफ्ज प्रस्तुति को देखते हैं तो जब हम इसका मुतालिया करते हैं, इसकी गहराई में जाते हैं, इसी लफ्ज को हम देखते हैं। हमने पिछले दिनों में देखा है रोमियो 12 बाप उसकी पहली आयत में पालूस रसूल इसी बात को कह रहा है, वो इसी बात की तरफ इशारा कर रहा है कि पस ए भाइयों, मैं खुदा की रहमते याद दिलाकर तुमसे इल्तमास करता हूं, अपने बदन ऐसी कुर्बानी होने के लिए नजर करो जो जिंदा और पाक और खुदा को पसंदीदा हो। और कहता है यही तुम्हारी माकूल इबादत है। यहां पर वो कहता है कि यही तुम्हारी रूहानी प्रस्तुति है, रूहानी खिदमत है, रूहानी अकीदत है। और क्योंकि ये इसलिए तुम्हारी मकूल इबादत है क्योंकि अल्लाही जोर में, अल्लाही कुव्वत में, अल्लाही हिकमत और दनाई में यानी के रूह की मामूरी में की गई है। जब हम लफ्ज प्रस्तुति को देखते हैं तो बाइबल मुकद्दस में पहली दफा ये लफ्ज پیدائش اس کا 22واں باپ وہاں پر ہمیں ملتا ہے اور ہم یہاں پر دیکھیں گے کہ سچی پرستش کیا چاہتی ہے، قربانی چاہتی ہے، سچی پرستش کس طرح باپ کو خوش کرتی ہے۔ سو میرے ساتھ دیکھیں یہاں پر جو باپ کی پرستش کا یعنی کہ پرستش کا لفظ وہاں پر سجدہ کے طور پر، عبادت کے طور پر، عقیدت کے طور پر، احترام کے طور پر استعمال کیا گیا ہے۔ پرانے عہد نامہ میں سے دیکھیں، پیدائش اس کا 22واں باپ اس کی 5ویں آیت کو جب ہم میرے ساتھ نکالیں، نکالیا ہے تو سنیں، پیدائش 22واں باپ جب ہم پہلی آیت سے 5ویں آیت آپ کے لیے پڑھوں گا، تب ابراہیم نے اپنے جوانوں سے کہا تم یہی گدھے کے پاس ٹھہرو، میں اور یہ لڑکا دونوں ذرا وہاں تک جاتے ہیں اور سجدہ کر کے، یہاں پر لفظ جو اردو میں استعمال کیا گیا ہے سجدہ کر کے، سجدہ کر کے پھر تمہارے پاس لوٹ آئیں گے۔ یہاں پر جو لفظ سجدہ کا یعنی کہ پہلی مرتبہ بائبل مقدس میں جو پرانے عہد نامہ میں لفظ سجدہ یعنی کہ پرستش، عقیدت، خدمت کے لیے استعمال ہوا، لیکن آپ سوچتے ہوں گے کہ یہ کیسے ہم پر ظاہر کرتا ہے کہ یہ ہماری سچی پرستش یا صحیح پرستش کی تصویر ہے۔ جب ہم 22ویں باب کا مطالعہ کرتے ہیں تو خداوند خدا نے ابراہیم کو آزمانے کے لیے بلایا اور اس نے کہا میں حاضر ہوں، اور دوسری آیت میں دیکھتے ہیں تب اس نے یعنی کہ ابراہیم نے کہا، تب خدا نے اس سے کہا کہ اپنے بیٹے اسحاق کو جو تیرا اکلوتا ہے اور جسے تو پیار کرتا ہے ساتھ لے کر اموریوں کے ملک میں جا، اور وہاں اسے پہاڑوں میں سے ایک پہاڑ پر جو میں تجھے بتاؤں گا سوختنی قربانی کے طور پر چڑھانا۔ یہاں پر ہم دیکھتے ہیں کہ خدا نے جو ابراہیم، باپ ابراہیم کا اکلوتا بیٹا ہے، اسے کہا کہ تو اپنے بیٹے کو لے اور جا کر جو پہاڑ میں تجھے دکھاؤں گا اس پر اس کو قربان کر، یعنی کہ اس کو سوکتنی یعنی کہ اس کو برے کے طور پر اس پہاڑ پر، اس مذبح پر جو تو بنانے کو ہے اس پر لٹانا اور اسے جلانا، اور اس کی خوشبو سے یعنی کہ اس کی خوشبو سے میں کیا ہوں گا، خوش ہوں گا۔ اور یہاں پر یہ صرف اس کی عقیدت اور اس کی وفاداری کو خدا دیکھ رہا ہے۔ اور ہم آگے چل کر دیکھتے ہیں کہ ابراہیم اور اس کا بیٹا اور باقی اس کے جو نوکر ہیں اس کے ساتھ جوان گئے، اور انہوں نے 3 دن کی مسافرت کی، اور جب وہ یہاں وہاں پر پہنچے تو خدا نے اسے وہ جگہ دکھائی، اور جب وہ، آپ اس کہانی سے واقف ہیں کہ وہ تیار تھا کہ اپنے بیٹے اسحاق کے گلے کو کاٹے اور اسے خدا کے حضور قربان کرے، تو خدا کے فرشتہ نے آسمان سے کہا ابراہیم، ابراہیم، اور ابراہیم نے کہا میں حاضر ہوں، اور خدا نے کہا کہ میں جانتا ہوں کہ تو میرا سچا وفادار یعنی کہ میرا خوف مانتا ہے، اور تو نے اپنے اکلوتے بیٹے کا بھی دریغ نہ کیا۔ اس کہانی میں سچی پرستش نظر آتی ہے کہ یسوع مسیح جو خدا باپ کا اکلوتا بیٹا تھا وہ انسان بنا، اور اس نے اپنے آپ کو یہاں پر جو جھاڑی میں پھنسا ہوا برا آپ دیکھتے ہیں 22ویں باب میں، یہ یسوع مسیح کی نمائندگی کرتا ہے کہ وہ آئے گا اور جس جگہ پر ہمیں یعنی کہ ہمیں مرنا تھا وہ ہمارے لیے روحانی اور جسمانی موت کا سامنا کرے گا، اور اپنے آپ کو خدا باپ کی نظر خوشبو کی مانند قربان کرے گا تاکہ اس کا قہر بنینو انسان سے ٹل جائے۔ کیونکہ بائبل مقدس کہتی ہے سب نے یعنی کہ تمام نسل انسانیت نے گناہ کیا، گناہ میں جنم لیا، اور اس کے باعث وہ خدا کے جلال یعنی کہ خدا کی رفاقت، خدا کے نور اور خدا کی سکونت گاہ سے محروم ہیں۔ اسی لیے خدا نے اپنے بیٹے کو بھیجا، اور یہاں پر ہم دیکھتے ہیں ابراہیم کی زندگی میں سچی پرستش کو، اور سچی پرستش کیا رکھتی ہے؟ کچھ مول رکھتی ہے، اور یہاں پر جو مول ہے وہ ہے دلی طور پر صاف ہونا اور خداوند کے حضور اپنی زندگی کو اس کی نظر کرنا۔ اور یہاں پر یہ حقیقی تصویر نظر آتی ہے جس کے بارے میں یسوع مسیح کہتا ہے کہ سچے پرستار باپ کی پرستش، پرستش یعنی کہ اس کی عقیدت، اس کی خدمت، اس کے لیے کیا کریں گے؟ اپنے آپ کو علیحدہ کریں گے، اپنے آپ کو جھکا دیں گے، اپنے آپ کو پست حال کرنا، شکستہ خرد کر دینا، اور ایسی حالت اختیار کر دینا کہ وفادار بن جانا۔ اور یہاں پر ہم باپ ابراہیم کی وفاداری کو دیکھتے ہیں، اور یہ بائبل مقدس میں سب سے خوبصورت تصویر ہے سچی پرستش کی، وضاحت کی کہ خدا کے لیے اپنی زندگی گزارنا۔ اور ہم جانتے ہیں یہ کس طرح ہوا، عبرانیوں 11 باب میں جب ہم دیکھتے ہیں تو عبرانیوں کا مصنف اسے اس طرح بیان کرتا ہے، عبرانیوں 11 باب اس کی 17 آیت میں کہتا ہے کہ ایمان ہی سے ابراہیم نے ازمائش کے وقت اسحاق کو نظر گزرانے اور جس نے وعدوں کو سچا مان لیا تھا وہ اس اکلوتے کو نظر کرنے لگا، اس نے خدا کے وعدے پر بھروسہ یقین کیا۔ اور 18 آیت کہتی ہے جس کی بابت یہ کہا گیا تھا کہ اسحاق ہی سے تیری نسل کہلائے گی، اس نے اس بات کا دریغ نہیں کیا، وہ جانتا تھا کہ اس کی نسل ہی سے اس کی نسل کہلائے گی، کیونکہ وہ سمجھا کہ خدا مردوں میں سے جلانے پر بھی قادر ہے۔ وہ اس بات پر بھروسہ رکھتے ہوئے چلا کہ خدا میرا خدا، جس پر میرا بھروسہ ہے، جس نے مجھے بڑے بڑے عجیب کام دکھائے ہیں، میں اس کے لیے اپنے بیٹے اکلوتے کو بھی قربان کروں گا۔ اور اس کے ایمان کے باعث اس نے کیا کی، وہ وعدے پر بھروسہ کرتا ہوا اس نے اپنی زندگی سے سچی تصویر پیش کی، اور یہ پرستش کی صحیح وضاحت نظر آتی ہے، یعنی کہ خدا کے لیے زندگی گزارنا، آجزانہ زندگی، یعنی کہ فروتن زندگی، یعنی کہ فرما برداری میں اپنے آپ کو چکھا دینے کی زندگی۔ اور ایسی ہم تصویر یہاں پر دیکھتے ہیں جو یسوع مسیح کہتا ہے کہ باپ کی پرستش روح اور سچائی سے، روح سے مراد روح القدس کی طرف اشارہ ہے، یعنی کہ روح القدس کی قوت میں۔ اور اس کے لیے ہم دیکھیں گے چند ایک حوالہ جات جس میں کیا گیا ہے کہ قادر مطلق کی قدرت میں زندگی کو بسر کرنا، اور یہی سچی پرستش ہے۔ اور تب جب ہم اس جگہ پر یا اس مقام پر پہنچیں گے کہ خدا ہم سے کہے کہ یہ کر دو، تو ہم بڑے ہی آزادانہ اور خوش مجازی سے اس کے لیے کرنے کے لیے تیار ہو جائیں گے، جیسے باپ ابراہیم نے کیا، اور اس نے کسی طرح کا اپنی زندگی میں کوئی بھی برا خیال نہیں لایا، بلکہ خدا پر وعدہ کرنے والے پر بھروسہ کیا۔ سو باپ کی پرستش یہاں پر لکھا ہے روح، یعنی کہ روح القدس کی معموری میں، روح القدس کے وسیلہ سے۔ سو میرے ساتھ چند ایک حوالہ جات دیکھیں، افسیوں دو باپ اس کی 18 آیت، جس پر ہم پچھلے مہینوں میں سیکھ چکے ہیں اٹھارہویں آیت میں لکھا ہے اسی کے وسیلہ سے، یعنی کہ مسیح یسوع کے وسیلہ سے ہم دونوں کی، یعنی کہ ہر ایک ایماندار کی، خواہ وہ یونانی ہے، یہودی ہے، غلام ہے، آزاد ہے، ایک ہی روح میں باپ کے ساتھ رسائی، یعنی کہ روح کے وسیلہ سے اور روح القدس کے وسیلہ سے، یہاں پر جو لفظ استعمال ہوا ہے باپ کی پرستش روح، یعنی کہ روح القدس کے وسیلہ سے. اور پھر ہم دیکھتے ہیں روح القدس کی قدرت، روح القدس کی قدرت میں، یعنی کہ روح القدس کی معموری، روح القدس کا اختیار، اور یہ وہ خوشبو ہے جو باپ کو پسند آتی ہے اور وہ ہماری طرف متوجہ ہوتا ہے. اور وہ ہی خوش نہیں ہوتا بلکہ آپ کیا کرتے ہیں، برکت پاتے ہیں. وہ خوشی، وہ اطمینان جو دنیا کا روپیہ، پیسہ، دولت، زیورات، نوادرات اور کوئی چیز نہیں دے سکتی، وہ اطمینان جب آپ روح القدس کی معموری میں خوش ہوتے ہیں. اس معموری کو آپ لفظوں میں بیان نہیں کر سکتے اور آپ اس کا ہر روز امید ہے تجربہ کرتے ہوں گے. سو افسیوں 6:6 میں کیا کہتا ہے خداوند کا کلام؟ روح کے اختیار میں. اور افسیوں 6:6 اس کی 18 آیت میں پالوس اصول بیان کرتا ہے اسی بات کو، باپ کی پرستش روح، یعنی کہ روح القدس کے وسیلہ سے. 18 آیت میں کہتا ہے ہر وقت اور ہر طرح سے روح میں، یعنی کہ روح القدس میں دعا اور منت کرتے رہو اور اسی غرض سے جاگتے رہو، کیونکہ سب مقدسوں کے واسطے بلا ناگا دعا کیا کرو. جب آپ روح القدس کی معموری میں ہوں گے آپ کیا خود غرضانہ زندگی نہیں، بلکہ جیسے مسیح نے کہا ہے کہ اس سے زیادہ کوئی محبت نہیں کرتا کہ اپنی جان اپنے دوستوں کے لیے دے دیں. تو آپ کی توجہ، آپ کا نظریہ، آپ کے اندر یسوع مسیح کا مجاز آتا جائے گا. اور یہ کس طرح ہوگا؟ روح القدس کی معموری اور اس کے اختیار میں. اور پھر کہتا ہے کہ روح القدس کی ہدایت میں، باپ کی پرستش روح یعنی کہ روح القدس کی ہدایت. جب ہم فلپیوں 3:3 اس کی 3 آیت کو دیکھتے ہیں تو کہتا ہے پالوس رسول، کیونکہ مختون تو ہم ہیں ایمانداروں کو کہتا ہے کہ ہم، کیونکہ مختون تو ہم ہیں جو خدا کی روح کی ہدایت سے عبادت کرتے ہیں اور مسیح یسوع پر فخر کرتے ہیں اور جسم کا بھروسہ نہیں کرتے، یعنی کہ روح قدس کی ہدایت میں عبادت کرتے، یعنی کہ اس کی پرستش کرتے ہیں، اس کے لیے زندگی بسر کرتے ہیں، اس کا احترام، اس کی عقیدت کرتے ہیں. اور دوسری بات جو ہم دیکھتے ہیں یہ تھے حوالہ جات، باپ کی پرستش روح یعنی کہ روح القدس کی ہدایت میں، روح القدس کی معموری میں، روح القدس کی قدرت میں اور روح القدس کے اختیار میں. اور پھر اگلی جو بات دیکھتے ہیں، اور سچائی سے کریں گے، یعنی کہ سچائی کے وسیلہ سے. جب بھی بائبل مقدس میں آپ دیکھتے ہیں یسوع مسیح جو لفظ استعمال بار بار کہتا ہے، میں سچ سچ تم سے کہتا ہوں، یعنی کہ یہ سچ ہے، یعنی کہ میرا کلام جو میں کہہ رہا ہوں، یعنی کہ میرا بولا ہوا لاگوس کلام، جسے کہا گیا ہے کہ خدا کا کلام زندہ ہے، جسے کیا کہا گیا ہے کہ خدا کی سانس، خدا کا دم اور خدا کا الہام. یعنی یہاں پر یسوع مسیح کہتا ہے پرستار ایماندار، باپ کی پرستش یعنی کہ اس کی عقیدت، روح یعنی کہ روح القدس کی قدرت میں، اور سچائی سے یعنی کہ کلام خدا کے نور کی روشنی میں کریں گے. اور یہ صرف واحد ذریعہ ہے کہ ہم کلام خدا کی روشنی میں خدا باپ کی پرستش صحیح طریقے سے کر سکتے ہیں. اور اس کے لیے زبور نویس ہمیں بڑے واضح طور پر کہتا ہے، وقت تھوڑا ہے لیکن زبور 145 اس کی گالبن हम देखते हैं ग्यारहवीं आयत में जबूर नवीस जबूर 145 उसकी हम उसकी देखते हैं उसकी 17वीं आयत को देखते हैं तो वहां पर लिखा है खुदावंद अपनी सब राहों में सादक और अपने सब कामों में रहीम है। खुदावंद उन सब के करीब है जो उससे दुआ करते हैं, यानी उन सब के जो सच्चाई से दुआ करते हैं, यानी के बाइबल मुकद्दस के इलम के बदौलत के किस तरह उसके हजूर पेश हुआ जाए। और हम देखते हैं कि रूत ने तीन बातों को अपनी सास से सीखा, सो तू नहा धो, खुशबू लगा और अपनी पोशाक पहन। आज हम खुशबू के बारे में सीख रहे हैं कि जब हम रूहुल कुद्दस की मामूरी में जो जिंदगी गुजारते हैं तो कौन सा फल पैदा होता है। रूहुल कुद्दस की मामूरी में पैदा होने वाला फल क्या है? शुक्रगुजारी है। और ये शुक्रगुजारी हर एक ईमानदार की जिंदगी का बहुत उम्दा हिस्सा है। जब आप रूहुल कुद्दस की मामूरी में जिंदगी गुजारते हैं तो आपकी जिंदगी में जो फल पैदा होता है वो फल क्या है? रूहुल कुद्दस की मामूरी है। और ये रोज बा रोज मसीही जिंदगी में एक तजर्बा है जिसे हम हासिल करते हैं। आज आप जो जिंदगी गुजार रहे हैं, आप किसके लिए जिंदगी गुजार रहे हैं? अपनी ख्वाहिशों के लिए, इस दुनिया के लिए, अपने घराने के लिए, या अपनी नौकरी में, या किसी और चीज में, दुनिया की चीज में मसरूफ हैं? आपकी जो रूहुल कुद्दस में की गई प्रस्तश वो तब ही फायदामंद ठहरेगी जब आपकी जिंदगी में शुक्रगुजारी का फल नजर आएगा। और शुक्रगुजारी हर एक ईमानदार को करना जरूर है। जब भी हम बाइबल मुकद्दस में पालूस रसूल के खतूत को देखते हैं, वो हर एक खत में अपने खत का जो शुरुआत वो शुक्रगुजारी से करता है। और रूहुल कुद्दस की ममूरी शुक्रगुजारी का फल पैदा करती है। और हमने इब्राहिम की जिंदगी में देखा कि उसने क्या की, खुदा की शुक्रगुजारी की। और हम देखते हैं कि आज बाइबल मुकद्दस में हमारे लिए सबसे जो उम्दा फल है वो है शुक्रगुजारी। और ये शुक्रगुजारी का फल हर एक को खुदावंद के हजूर चढ़ाने की जरूरत है। जब हम रूहुल कुद्दस की मामूरी में मामूर जिंदगी गुजारते हैं तो हम क्या करते हैं? खुदा की शुक्रगुजारी करते हैं। इसके लिए चंद एक हवाला जात देखें जो कि बहुत ही जरूरी है ईमानदारों की जिंदगी में। सो इफिसियों 5 उसकी 18वीं आयत में पालूस रसूल कहता है, और शराब में मतवाले ना बनो क्योंकि इससे बचलनी वाकया होती है, बल्कि रूह से मामूर होते जाओ। और आपस में, जब आप रूह में मामूर होंगे तो क्या होगा? और आपस में मजामीर और गीत और रूहानी गजलें गाया करो, और दिल से खुदावंद के लिए गाते बचाते रहा करो, और सब बातों में हमारे खुदावंद यीशु मसीह के नाम से हमेशा क्या किया करो? खुदा बाप का शुक्र करते रहो, और मसीह के खौफ से एक दूसरे के ताबे रहो, यानी कि हर एक बात में उसकी शुक्रगुजारी करते रहा करो। ये क्या है? रूहुल कुद्दस की मामूरी में शुक्रगुजारी का फल आपकी जिंदगी में लगा है। जैसे आप जब रूहुल कुद्दस की मामूरी में, यानी कि वो खुशबू जो आपकी जिंदगी में है वो खुदा बाप की तवज्जो को हासिल करती है, वो इसी तरह आपकी जिंदगी में जो फल है वो दूसरों के लिए बरकत का बायस ठहरता है। और शुक्रगुजारी करना जरूर है। सबसे बढ़कर शुक्रगुजारी उस बेबयां और بیان سے باہر بخشش کے لیے جو بخشش خداوند یسوع مسیح ہے کہ وہ ہمارے لیے غریب بنا تاکہ ہم دولت مند ہو جائیں. اور یہ سب سے خوبصورت کرسمس کا بڑے دن کا تحفہ ہے جو خدا باپ نے اپنے اکلوتا بیٹا دے دیا اور وہ اس دنیا میں آیا تاکہ جو کوئی اس پر ایمان لائے وہ خدا باپ میں مسیح کی اس تمام میراث کا وارث بننے والا بنے. اور یہ خدا کی سب سے بڑی بخشش ہے. اس بخشش کے لیے خدا کا دن رات شکر کرنے کی ضرورت ہے اور اس بخشش کے بارے میں دوسروں کو بتانے کی ضرورت ہے کہ اس نے کہا کہ راہ اور حق اور زندگی میں ہوں. اس کے وسیلہ کے بغیر کوئی بھی ہمیشہ کی زندگی کو حاصل نہیں کر سکتا. اور شکر گزاری یہ سچی پرستش کا حصہ ہے جو ایمانداروں کو گزارنے کی ضرورت ہے. اور یہ حقیقی شکر گزاری ہے. اور یہ کس طرح ہوگا؟ جب ہم روح القدس کی معموری میں زندگی گزاریں گے. اور پہلا تھسلیکیوں 5 باب اس کی 16ویں آیت میں بھی پالوس رسول اسی بات کو کہتا ہے. میرے ساتھ چند ایک حوالہ جا دیکھیں پھر ہم اس پر ختم کریں گے. پہلا تھسلیکیوں 5 باب اس کی 18ویں آیت: ہر ایک بات میں شکر گزاری کیا کرو کیونکہ مسیح یسوع میں تمہاری بابت خدا کی یہی مرضی ہے. اور اس کے بعد ہم دیکھتے ہیں دوسرا کرنتھیوں 4 باب اس کی 15ویں آیت کو. دوسرا کرنتھیوں 4 باب اس کی 15ویں آیت میں کیا لکھا ہے، میرے ساتھ نکالیں. اور لکھا ہے، اس لیے سب چیزیں تمہارے واسطے ہیں تاکہ بہت سے لوگوں کے سبب سے فضل زیادہ ہو کر خدا کے جلال کے لیے کیا ہو، شکر گزاری بھی بڑھے. سب چیزوں میں خدا باپ کی شکر گزاری کرنے کی ضرورت ہے. ہو سکتا ہے آپ دکھ تکلیف مصیبت میں اپنے غلط فیصلوں کے باعث گزر رہے ہیں، لیکن خدا کا شکر کریں کہ خدا ہمیں تربیت اور نصیحت کرتا ہے تاکہ ہم صحیح طریقے سے اس کے حضور زندگی گزاریں. آج بہت سے لوگ آپ میں سے سننے والے دکھ تکلیف مصیبت بیماری اور طرح طرح کی مشکلات کا سامنا کر رہے ہیں. 2 طرح کی مشکلات ہیں، جب ہم خدا کے خلاف اس کی مرضی کے خلاف جاتے ہیں تو ہم دکھ پاتے ہیں، کیونکہ اس کے علاوہ اور کوئی نہیں ہے جو ہمارے بچاؤ یا ہماری رہائی یا چھٹکارے کا باعث ہے. اور اس دنیا میں ہمارا ایک مخالف ہے جسے شیطان کہا گیا ہے. وہ ہر وقت چاہتا ہے کہ ایماندار لوگ دکھ اٹھائیں. وہ ہر وقت چاہتا ہے کہ کوئی بھی ایماندار روح کی معموری میں زندگی نہ گزارے، کیونکہ اسے اس سے جلن پیدا ہوتی ہے کہ روح کی معموری میں جب زندگی گزاری جائے گی تو شکر گزاری کا پھل پیدا ہوگا. حوالہ جات بہت زیادہ ہے، لیکن وقت کی کمی کے باعث ہم اس پر ختم کریں گے. روح القدس کی معموری وہ خوشبو ہے جو خدا باپ کی توجہ کو حاصل کرنے کا ذریعہ ہے. اور نہ کہ صرف خدا باپ کی توجہ کو، بلکہ دوسرے لوگوں کی زندگی میں ان کی آنکھوں کو کھولنے کا باعث ہے کہ کیسے بھی حالات ہوں، آپ اطمینان، تسلی، خوشی اور شادمانی میں اور خدا کی قدرت میں اپنے آپ کو اس پرستش کو، جو کہ ہر ایک ایماندار کو کرنا ضرور ہے، اور وہ کیا ہے، روح اور سچائی سے، یعنی کہ روح القدس کی قدرت یعنی کہ اس کی معموری، اور پھر سچائی یعنی کہ کلام خدا بائبل مقدس. وہ واحد ذریعہ ہے جس سے ہم جان سکتے ہیں کہ کس طرح ہم اپنی حمد کی قربانیاں اس کے حضور گزرانے تاکہ وہ شکر گزاری کا پھل حاصل ہو. آئے ہم خداوند کے حضور جھکیں. خدا باپ، आज तेरा शुक्र करते हैं तेरी मामूरी के लिए और तेरा शुक्र करते हैं तेरे कलाम के लिए। हम सबको बड़ी बरकत दे और आज का जो बीज बोया गया है बहुत सा फल लाए, यीशु मसीह के नाम में आमीन।